نحمد ونصلي على رسول الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات. ہم اپنی ڈیلی لائف میں ایک لفظ بڑی کثرت سے سنتے بھی ہیں اور استعمال بھی کرتے ہیں، وہ ہے علم. اور اکثر و بیشتر ہمارے استعمال میں اس کی دونوں قسمیں آتی ہیں، ظاہری علم اور باطنی علم. علم کی ڈیفینیشنز تو بہت سے درویشوں نے کی، بہت سے اولیاء اکرام نے کی. علم باطن کی ڈیفینیشن بھی بہت اولیاء اکرام اور درویش حضرات کرتے رہے، لیکن ایسا بہت کم صاحبان علم نے کیا کہ یہ واضح کر دیں کہ علم ظاہر اور علم باطن میں فرق کیا ہے. یہ فرق بہت کم اصحاب علم نے بیان کیا. ایک بڑے بلند پایا درویش گزرے ہیں، ولی اللہ گزرے ہیں، اور جناب حضرت احمد بن مبارک، انہوں نے اپنے شیخ سے ایک روایت بیان کی کہ میں نے اپنے شیخ سے پوچھا کہ علم ظاہر اور علم باطن میں فرق کیا ہے. ان کے شیخ نے کمال فرق بیان کیا. مجھے ان چیزوں کا کچھ پتہ تو نہیں ہے، نہ ان چیزوں کی کوئی سمجھ ہے کہ علم باطن کیا ہوتا ہے، علم ظاہر کیا ہوتا ہے یا علم کیا ہوتا ہے، لیکن پھر بھی میرے ذہن میں خیال یہ آیا کہ شاید جناب حضرت احمد بن مبارک کے شیخ سے بہتر اس فرق کو کوئی واضح کر نہیں سکا. حضرت احمد بن مبارک کے شیخ فرماتے ہیں کہ علم باطن کی مثال کچھ اس طرح سے ہے کہ کسی نے 100 سطر علم کی تحریر کی ہو، پہلی 99 سونے کے پانی سے تحریر ہوں اور آخری 1 سطر روشنائی سے، سیاہی سے لکھی گئی ہو، لیکن عالم یہ ہو کہ آخری 100 سطر پڑھے بغیر پہلی 99 سطور جو سونے کے پانی سے لکھی گئی ہیں وہ سمجھ میں نہ آئے. یہی علم ظاہر اور علم باطن کا فرق ہے. پھر جناب حضرت احمد بن مبارک کے شیخ نے اس کو فردر الیبوریٹ کیا. کہ علم ظاہر کی مثال بالکل اس طرح سے ہے کہ جو علم ظاہر رکھتا ہے انسان، وہ اس جیسا آدمی ہو जिसके हाथ में एक लालटेन है, जलती हुई लालटेन, और रात के अंधेरे में उस लालटेन से अपना रास्ता तलाश करता हो, वो इल्म जाहिर है। और इल्म बातिन की मिसाल इस तरह से है कि जैसे निस्फ नहार पर आया हुआ सूरज, ऐन सर पर चमकता हुआ सूरज, जिसकी रोशनी में बेपना चमक भी होती है और तमाजत भी होती है, गर्मी भी होती है। तो इल्मे बातिन को रखने वाला आदमी इस तरह से है जैसे उसके हाथ में सूरज है, कि जिसकी बेपना रोशनी है और उस रोशनी में एक तमाजत है, गर्मी है, हिद्दत है। और अगर कोई इंसान जिसको इल्मे बातिन हासिल हो जाए, जिसको वो सूरज हासिल हो जाए, और वो अपने हाथ में पकड़ी हुई लालटेन उठाकर फेंक दे कि मुझे अब लालटेन की क्या जरूरत है, क्योंकि चमकते हुए सूरज के मुकाबले पर लालटेन की रोशनी तो ना होने के बराबर है। लेकिन जब रात आएगी, दिन डूब जाएगा, रात आएगी, तो सूरज की रोशनी उसके पास नहीं रहेगी, तो वह अंधेरे में ठोकरें खाएगा। फिर वो उस लालटेन की तलाश करेगा कि मैं उस लालटेन को पकड़ के चलूं और ठोकरों से बच जाऊं। ज़ाहरी इल्म रखे बगैर इल्म बातिन उसी तरह से काम करता है जो हजरत अहमद बिन मुबारक के शेख ने मिसाल दी। तो इंसान के लिए इल्म जाहिर का रखना और इल्म बातिन का रखना दोनों ही अहम हैं। इसीलिए जो शेख कामिल हैं वो अपने शागिर्दों को हमेशा ये कहते हैं कि इल्म जैसा भी हो, जहां से भी मिले, उसको हासिल कर लो। कि मर्द कामिल बनेगा ही इंसान उस वक्त जब उसके पास ये दोनों अलूम होंगे। लेकिन इसके हसूल में इंसान को बड़ा मोहतात रहना पड़ता है कि कहीं ऐसा ना हो कि इंसान अपने एंथुसिज्म में ये भूल जाए कि मुझे इल्म दर्जा बदर्जा लेना है, वो इंतहाई ऊपर के दर्जे के इल्म को हाथ डाल दे, तो फिर गुमराही पक्की है। दो दोस्त थे जिन्हें मर्द कामिल की बड़ी तलाश थी कि किसी तरह से कोई वलीअल्लाह मिले, हम उससे इल्म हासिल करें। तो जहां कहीं इन्हें पता चलता था कि कोई दरवेश बैठा है, वहां चले जाते थे। लेकिन इनका मसला हल नहीं हुआ। तो एक बार खबर मिली कि बहुत दूर दराज के इलाके में एक वलीअल्लाह बैठते हैं। तो इन्होंने फैसला किया कि हम उस वलीअल्लाह के पास जाएंगे। तो घर से रवाना हो गए, एक लंबे सफर के बाद बिलाखिर जा पहुंचे उस शहर तक। और वहां जाके पता चला कि वो जो शेख हैं वो एक रेस्टोरेंट चलाते हैं, तो उनकी खिदमत में हाजिर हो गए, उनसे अपना मकसद बयान किया। तो फरमाया कि ठीक है मियाँ, यहाँ कहीं जहाँ तुम्हें जगह मिलती है डेरे डाल लो तुम भी। तो ये वहाँ रहने लगे, तो इन्होंने देखा कि वो शेख तमाम काम अपने हाथ से करते हैं, रेस्टोरेंट की सफाई, उसमें छिड़काव, उसमें आग के लिए लकड़ियां लाना, आग जलाना, खाना पकाना, कस्टमर्स को सर्व करना, वो सब वो अपने हाथ से करते हैं। तो ये वहां रहने लगे, तो कोई जब 12-14 साल गुजर गए रहते हुए, तो उन शेख का आखिरी वक्त आन पहुंचा। तो उन पे नकाहत और गशी तारी हो गई। तो ये अपने शेख के सरहाने दोनों बैठे थे, शेख ने आंखें खोली तो फरमाया कि मेरा आखिरी वक्त आ गया, मैं जा रहा हूं, अगर जाते जाते तुम मुझसे कुछ लेना चाहो तो बता दो। तो इन दोनों दोस्तों में से एक दोस्त ने कहा कि हजूर मुझे आपका सर चाहिए। तो शेख ने फरमाया कि बेटा अभी तुम इस लायक नहीं हो कि तुम्हें मैं अपना सर अता कर दूं, तुम्हें मैंने इस वक्त सर दे दिया तो फिर तुम गुमराह हो जाओगे। उसने फिर भी इसरार जारी रखा कि नहीं, मुझे आपका सर चाहिए। तो शेख दूसरी दोस्त की तरफ मुतवज्जो हुए और उससे पूछा कि हाँ तुम बताओ तुम्हें क्या चाहिए। तो इसने कहा कि हजूर जो आप मुनासिब समझें, अपनी खुशी से, अपनी मर्जी से जो आप मुनासिब समझें मुझे अता फरमा दें। तो शेख ने कहा कि तुम सर न मांगना, अगर सर के मांगने में तवक्कुफ करोगे, सब्र से काम लोगे, तो अल्लाह तुम्हें बहुत कुछ अता कर देगा। तो दूसरे दोस्त ने देखा कि अब आखिरी सांस लेने को है शेख, तो उसने फिर जिद की कि हजूर अपना सर मुझे अता कर दे। फरमाया कि अच्छा जाओ तुम्हें मैंने सर अता किया। शेख रुखसत हो गए दुनिया से। वो दोस्त जिसे सर अता हुआ था, वो शेख के कुलों के बाद रवाना हो गया वहां से। लेकिन ये दूसरा आदमी जिसने कहा था कि अपनी मर्जी से कुछ अता कर दें, वो रुका रहा। और उसे ख्याल ये हुआ कि शेख ने पीछे तीन बेटियां छोड़ी हैं, एक बेटा छोड़ा है, उनकी बेवा है, रेस्टोरेंट चलाने वाला कोई नहीं, तो शेख के पास मैं इतनी देर बैठा हूं, उनसे इल्म हासिल किया है, तो मुझ पर फर्ज है कि मैं उस वक्त तक रुका रहूं जब तक कि शेख के बच्चे अपने पांव पर खड़े नहीं हो जाते। तो ये शख्स बगैर किसी तनख्वाह और बगैर किसी मुआवजे के अपने शेख का रेस्टोरेंट चलाने लगा, और उसकी सारी आमदनी शेख की बेवा के हवाले शाम को कर देता था। एक लंबी मुद्दत गुजर गई, शेख की बेटियां भी ब्याही गईं, बेटा अपने कहीं निकल गया, पीछे सिर्फ बेवा रह गई। तो इसने फिर शेख की बेवा से इजाजत मांगी कि मैं अपना फर्ज पूरा कर चुका, कि मैंने अपने साथ अहद किया था कि जब तक के शेख के बच्चे अपने पांव पर खड़े नहीं हो जाते मैं यहां खिदमत करूंगा। तो अब मुझे आप इजाजत दें, मैं जाऊं। तो वहां से चले, ख्याल आया कि शेख को आखिरी सलाम करता जाऊं, मालूम नहीं दोबारा आ भी पाऊंगा या नहीं। आबादी से हटकर शेख की कब्र थी, वहां गए, फातिहा पढ़ी और शेख से इजाजत मांगी कि हजूर अब आपकी औलाद बड़ी हो गई है, अपने अपने घरों की हो गई, मुझे इजाजत दीजिए कि मैं चला जाऊं। तो ये कह के तो रुखसत जब हुए, तो 10 कदम गए थे तो दिल में ख्याल आया कि पता नहीं दोबारा कभी शेख की कब्र पर आ भी पाऊंगा या नहीं, मैं एक बार फिर फातिहा पढ़ लूं। फिर लौट गए कब्र पे, फिर बैठे रहे, फिर जाने लगे, फिर यही ख्याल आया। तो होते होते अगला दिन आ गया और शेख की कब्र से जुदा नहीं हो पा रहे थे। तो नेक्स्ट डे अर्ली मॉर्निंग जब ये फजर की नमाज से फारिग होके सलाम फेरा तो पता चला कि इनकी दाहिनी तरफ हज़रत खिज़र अलैहिस्सलाम खड़े हैं। हज़रत खिज़र अलैहिस्सलाम ने कहा कि तुम ये हर्फ पढ़ा करो, और इन्हें इल्म अता कर दिया हज़रत खिज़र अलैहिस्सलाम ने। ये अपने आबाई शहर की तरफ चल निकले। रास्ते में एक शहर आया, वहां रात गुजारने के लिए उसमें दाखिल हुए तो देखा कि लोग एक शख्स को जिंदा जलाने के लिए लकड़ियां इकट्ठी कर रहे हैं। तो ऐसी दिल में ख्याल आया कि मैं देखूं तो सही ये कौन आदमी है और किस जुर्म में ये जिंदा जलाया जा रहा है। तो लोगों से पूछा कि भाई क्या है, तो उन्होंने बताया कि एक आदमी है जो ऐसी बातें करता है जो समझ में आने वाली है नहीं। तो बादशाह ने उसका हुक्म जारी कर दिया है कि इसे जिंदा जला दिया जाए, क्योंकि उलेमा का फतवा यही है कि ये उम्मत में फसाद फैला रहा है, इसको जिंदा जला दिया जाए। तो उन्होंने कहा कि वो आदमी कहाँ है, तो बताया गया कि वो सामने, देखा तो इनका दोस्त था, ये पहचान गए, वो आदमी नहीं पहचान पाया। तो उन्होंने पूछा कि भाई क्यों तुम्हें जिंदा जला रहे हैं, तो उन्होंने कहा जी मैंने तो इनसे ये बात कही थी, जो इसरार इलाही में से एक इसरार था जिसका इजहार वो कर रहा था आदमी। तो उन्होंने पूछा कि तुमने ये बात क्यों कही, ये तो कहने की थी नहीं किसी से। तो उन्होंने कहा मैं इन्हें चाहता था कि इनको इन चीजों का इल्म हो। तो ये लोगों की तरफ मुड़े और कहने लगे कि इस शख्स को जलाने ने यह जाहिर नहीं किया कि ये मेरा पुराना दोस्त है, तो मैं बादशाह के पास जा रहा हूं और उम्मीद है कि बादशाह इसकी जिंदा जला देने की सजा मौखर कर देगा, कालदम कर देगा। तो अगर तुम में से किसी ने जलाया तो नताइज का खुद जिम्मेदार होगा। बादशाह के हजूर चले गए, जाके बादशाह से बात की कि इस तरह आपने एक शख्स को जिंदा जलाने की सजा दी है। तो उसने कहा कि हाँ वो शर का बायस बन रहा था बंदा, और उलेमा से मैंने उसके बारे में दरियाफ्त किया था। तो वहां दरबार में उलेमा भी बैठे थे, तो इन्होंने बादशाह से कहा कि हजूर किसी शख्स की कही हुई बात बताते खुद इंपॉर्टेंट नहीं है, امپورٹنٹ یہ ہے کہ اس نے کس نیت سے بات کہی اور اس کا ارادہ کیا تھا. اس شخص کو سزا دینے سے پہلے ہم پر لازم ہے, انصاف کا تقاضا ہے کہ ہم اس سے اس کی نیت اور اس کا ارادہ پوچھیں. پہلے اس سے نیت پوچھی جائے اور پھر اس کا ارادہ پوچھا جائے. بادشاہ نے علماء سے کہا کہ کہیے. انہوں نے کہا جی یہ شخص صحیح کہتا ہے, بالکل انصاف کا تقاضا یہی ہے. فوری طور پر اس آدمی کو بلوا لیا گیا جسے زندہ جلایا جا رہا تھا. اس سے پوچھا تو اس نے بیان کر دیا کہ میری نیت تو کچھ بھی نہیں تھی, میں تو یہ چاہتا تھا کہ لوگوں کے علم میں اضافہ ہو. یہ ایک ایسی بات ہے جو کسی کے علم میں ہو نہیں سکتی. میں نے مشاہدہ کیا اور وہ میں نے بتا دیا. تو جب نیت اور ارادے کا علم ہو گیا تو بادشاہ نے اس کی سزا ختم کر دی, اسے آزاد کر دیا. اب اس ساری حکایت کا ایک نتیجہ یہ نکلتا ہے کہ انسان جب تک اپنے آپ کو تیار نہ کر لے علم کے اعلی درجے کے لیے, اس وقت تک اس کی خواہش کرنی نہیں چاہیے, ورنہ انسان پٹ جاتا ہے. اور وہ جو شخص علم کی بنیادوں سے علم کو حاصل کرتا ہے, جیسے ہم مکان بناتے ہیں تو سب سے پہلے زمین خریدتے ہیں, اس کا ایک نقشہ بناتے ہیں یا بنواتے ہیں, اور پھر بنیادوں کی کھدائی کر کے اس میں بنیادیں ڈالی جاتی ہیں. آپ میں سے جن حضرات کا تجربہ ہے گھر بنانے کا, انہیں بخوبی علم ہوگا کہ انسان کا میکسیمم ٹائم اور میکسیمم پیسہ فاؤنڈیشنز بنانے میں لگتا ہے. ایک بار جب فاؤنڈیشنز بن جائیں تو اس پر عمارت تیزی کے ساتھ کھڑی ہونے لگتی ہے. تو پھر بنیادیں جب بنا لیتا ہے انسان تو اس پر عمارت کھڑی کرتا ہے. بنیادیں جتنی مضبوط ہوں گی اتنی منزلیں میکسیمم اس کے اوپر تعمیر ہو سکتی ہیں. پھر اس کی زیبائش ہوتی ہے اور اس بلڈنگ کے رنگ روغن اور رننگ ریپیئر ساری عمر چلتی رہتی ہے. تو جب تک کہ انسان اعلی درجے کے علم کو حاصل کرنے کی فاؤنڈیشنز نہ بنا لے, اس وقت تک اعلی درجے کے علم کے حصول کی خواہش کرنی نہیں چاہیے کہ انسان سب کچھ کھو دیتا ہے. اور انسان علم کے حصول کی بنیادیں اس صورت میں بناتا ہے. علم کی بنیاد اس وقت بنائی جاتی ہے, یا علم کی بنیاد اس فعل کو کہا جائے گا کہ جب انسان اپنے رویوں, اپنے بیہیویئرز اینڈ ایٹیٹیوڈز ٹوورڈز لائف اینڈ ونز ایٹیٹیوڈز اینڈ بیہیویئرز ٹوورڈز ادرز, ان کو سنت کے مطابق نہ کر لے, بنیاد بنتی نہیں. تو بنیاد ڈالی ہی اس صورت میں جاتی ہے کہ انسان سنت پر انسانی حد تک عمل کرنے لگے. بحیثیت انسان ہمارے اندر بہت سی کمزوریاں ہیں, خامیاں ہیں. اس سے ایک اور بات ذہن میں آئی جو میں عرض کر دوں کہ آپ صلی اللہ علیہ وسلم کو, در حقیقت آپ صلی اللہ علیہ وسلم سر سے پاؤں تک کلیتن نور تھے. آپ کی تخلیق اللہ تعالی کے اپنے نور سے ہوئی تھی, سراپا نور آپ صلی اللہ علیہ وسلم. لیکن چونکہ رب نے ہمیں تخلیق کیا ہے, رب جانتا ہے کہ میں نے انسان پیدا کیے, ان کے اندر کیا کیا مکر فریب اور بہانے بازی اور کیا کمزوریاں ہیں اس کی, تو آپ صلی اللہ علیہ وسلم کو جو سراپا نور ہیں انہیں بشکل بشت پیدا کیا کہ کسی کو یہ کہنے کا موقع نہ ملے کہ آپ صلی اللہ علیہ وسلم تو نور تھے, ہم وہاں تک کیسے پہنچ سکتے ہیں. اپنے محبوب صلی اللہ علیہ وسلم کو رب تعالیٰ نے ایک عام انسان اور بشر کی سی زندگی عطا فرمائی, اور آپ صلی اللہ علیہ وسلم نے ایک عام انسان کی سی زندگی بسر کی ہے. لیکن آپ صلی اللہ علیہ وسلم نفس کی خواہشات سے پاک تھے, وہاں انسانی کمزوریاں نہیں تھیں, انسانی کمزوریوں سے پاک کر دیے گئے تھے. ان سے بہت بالا تر بلند تھے. تو انسان میں جو نفسانی خواہشات اور اس کی انسانی کمزوریاں ہیں, بشری کمزوریاں ہیں, وہ کہیں نہ کہیں پاؤں لڑکھڑا دیتی ہیں انسان کے. تو اس لیے میں کہہ رہا ہوں کہ انسانی امکان تک سنت پر عمل کیا جائے, اپنے آپ کو اس کے مطابق ڈھال لیا جائے, تو علم باطن کا حصول یقینی ہے انسان کے لیے, گارنٹیڈ ہے کہ جس شخص نے اپنی زندگی کو سنت کے مطابق ڈھال لیا علم باطن حاصل ہو کر رہے گا. وہ فاؤنڈیشن ہم لے کر لیں, اس کے بعد ہم علم کے اعلی درجے, ان کی خواہشات پالیں دل میں. جو انسان بنیادیں بنانے سے لے کر علم کی عمارت کی پینٹ اور اس کی ڈیکوریشن تک کا سفر خود طے کرتا ہے, وہ علم کی تمام راہوں سے واقف ہو جاتا ہے, علم کی باریکیوں سے واقف ہوگا. یہ بالکل ایسا ہے کہ کوئی آدمی ہم سے یہ کہے کہ میں گوجرانوالا جا رہا تھا تو راستے میں اتنے کلومیٹر کے بعد ایک پیٹرول پمپ آیا, تو جو آدمی اس راستے پر کثرت سے سفر کر چکا ہے وہ فی الفور اسے کہہ دے گا کہ ہاں وہ فلاں کمپنی کا پیٹرول پمپ ہے, اس میں اس طرح سے ایک ٹرک ڈرائیور ہوٹل بھی بنا ہوا ہے, اس کا کھانا اچھا ملتا ہے, برا بند جو بھی ہے, یہ صرف وہ بتا پائے گا جو ان راہوں سے بخوبی واقف ہوگا. اگر میری طرح کا انسان ہے تو وہ منہ کھول کر سنتا رہے گا کہ دوسرا آدمی کیا بات کر رہا ہے. تو علم کی باریکیوں سے واقف ہونا بڑا ضروری ہے. اس کو ہم یوں بھی کہہ سکتے ہیں کہ ایک شخص زمین خرید کے اپنا مکان اپنے ہاتھوں سے بناتا ہے, اس کی دروازے کھڑکیاں روشن دان بھی خود لکڑی خرید کر لایا, اس نے خود ڈیزائن کیے, خود بنائے, ان کی فٹنگ بھی خود کی. اگر کوئی ایک آدمی اسے دیکھنے آتا ہے تو جو بنے ہوئے گھر کو دیکھنے آیا ہے اس میں اور جس آدمی کا وہ گھر ہے جس نے اسے خود بنایا ہے, دونوں میں ایک بڑا واضح فرق ہے کہ جو دیکھنے آیا ہے وہ مکان کی آج کی ظاہری شکل کو دیکھ رہا ہے, اس کے اس رنگ روپ کو دیکھ رہا ہے. और जो उस मकान का मालिक है, जिसने उसे अपने हाथों से बनाया है, वो उसकी एक एक ईंट और एक एक पत्थर से वाकिफ है, एक एक कील से वाकिफ है जो उसने वहां लगाया था, वो भेदी है। तो जब हम इल्म इस तरह से हासिल करते हैं तो फिर हमें इल्म पर दस्तरस हासिल हो जाती है, फिर इल्म आपके घर की बांदी है, आप जैसे चाहे उस इल्म से काम लेते रहें, जैसे चाहें उसे। और ये भी मैं अर्ज कर दूं कि अता में और कमाने में क्या फर्क क्या है, क्या आप जानते हैं, लेकिन मैं उसको वाजे कर रहा हूं इस तरह से कि अगर किसी ने खुश होकर किसी इंसान को कष्ट पता कर दिया, एक तो ये बात है कि वो डिमिनिशिंग होगा, हर गुजरते हुए दिन के साथ वो कमजोर होता चला जाएगा और एक वक्त आएगा खत्म हो जाएगा। इसकी मिसाल ऐसी है कि कोई शख्स आपके बैंक अकाउंट में 10 लाख रुपया जमा करा दे, आप कुछ कमाते ना हों, उससे खर्च करते रहें, तो एक वक्त आएगा कि वो बैंक बैलेंस आपका जीरो हो जाएगा। फिर ये कहना भी, ये समझना भी हमारी गलती है कि जब इंसान को कष्ट हासिल हो तो हर चीज को वो जानता है समझता है, बिल्कुल गलत। उसके लिए भी इल्म चाहिए जो हम कष्ट में देखते हैं। अगर एक साहिब इल्म कश्फ में जाता है और देखता है कि एक आबादी है जहां नॉन मुस्लिम्स रह रहे हैं, वो उसे देख रहा है, उसके देखते ही देखते वहां जो इबादतगाहें हैं वो मस्जिदों में बदल गई हैं और लोग उन मस्जिदों में नमाज पढ़ रहे हैं, अगर मुझे ऐसा शख्स जिसके पास ना इल्म है ना कश्फ है ना कुछ है, उसे ये दिखाई दे गया, तो वो तो ये समझेगा कि मैं किसी ऐसी जगह जा निकला जहां मुसलमान रहते थे और वहां लोग बड़े नेक लोग हैं, वो इबादत करते हैं, वो सब चीजें। लेकिन दरहकीकत जो साहिब कश्फ है वो इसे जानता है कि उसने देखा क्या, वो जानता है कि रब ताला ने मुझे एक ऐसी आबादी दिखा दी इस रूए जमीन पर जहां नॉन मुस्लिम्स रहते हैं, और साथ ही रब ताला ने उसका फ्यूचर दिखा दिया कि ये नॉन मुस्लिम एक दिन मुसलमान हो जाएंगे और यहां मस्जिदें होंगी और लोग नमाज पढ़ा करेंगे। अब दोनों की इंटरप्रिटेशन में बड़ा फर्क होगा। हां, एक जगह जाके वो साहिब कश वो भी मजबूर है कि वो ये नहीं जानता कि कितने अरसे में ये होगा। वक्त का तायुन सिर्फ रब के पास है, किसी इंसान के पास नहीं होगा। हमें इल्म हासिल जरूर करना चाहिए, इसकी हसूल की ख्वाहिश बहुत लायक तहसीन है, यह अप्रिशिएट किया जाना चाहिए कि एक शख्स इल्म हासिल करना चाहता है, लेकिन उसके हसूल के लिए बुनियादें तैयार जरूर कीजिए, अदरवाइज इंसान मार खाता है। ये किसी साहब ने पूछा है कि अमरे इलाही क्या है, मैं चूंकि तालीम याफ्ता नहीं हूं, इल्म से भी बहरा हूं, तो रोजमर्रा की जुबान में गुफ्तगू करता हूं, इसलिए कि आती वो है, तो मैंने यहां अपनी जुबान में एक अर्ज की थी कि رب تعالی کوئی کام نہیں کرتا, فرصت سے بیٹھتا ہے ماں سوائے ایک کے کہ وہ اپنے حبیب صلی اللہ علیہ وسلم پر درود بھیجتا ہے. یہی اس کی ایک مصروفیت ہے, اس کے علاوہ اس کو کوئی کام کرنا نہیں ہے. اس لیے کہ وہ صاحب قدرت ہے, مالک ہے. وہ جس کام کا سرزد ہونا چاہتا ہے کہ یہ کام ہو جائے, وہ صرف سوچتا ہے اور وہ کام ہو جاتا ہے. وہ ایک لفظ کن کہتا ہے اور کائنات وجود میں آ جاتی ہے. یہی اس کا امر ہے. ولایت میں مختلف ڈگریز ہیں, مستجاب الدعوات ایک لفظ ہم نے کثرت سے سنا ہے کہ فلاں صاحب مستجاب الدعوات ہیں. مراد یہ ہے کہ ان کی ہوئی بھی دعائیں قبول ہو جاتی ہیں. ایک اور چیز ہم سنتے ہیں کہ صاحب امر, کہ فلاں شخص صاحب امر ہو گیا, یہ مستجاب الدعوات کے درجے سے اوپر, کافی اوپر درجہ ہے. اس سے مراد یہ ہوتی ہے کہ رب تعالیٰ نے اس پر کچھ ایسی رحمتیں فرما دی ہیں, اسے اپنے اتنا قرب عطا کر دیا ہے, دوستی کا وہ مقام عطا کر دیا کہ جہاں وہ جو کہہ دیتا ہے رب تعالیٰ وہ کر دیتا ہے. اس کی صرف اور صرف ایک وجہ ہے کہ جو اس کا دوست اس مقام پر فائز ہے کہ جو زبان سے نکال دے رب تعالیٰ وہ کر دیتا ہے, صاحب امر کہلاتا ہے. اس کے صاحب امر ہو جانے میں اس آدمی کی کوئی خوبی ہے ہی نہیں بالکل. یہ صرف اور صرف رب تعالیٰ کی شان ربوبیت اور شان رحمانیت ہے کہ رب اتنا شرم والا ہے, اتنا حیا والا ہے, اتنا وزادار ہے رب, اتنا متوازو ہے کہ اس کی یہ شان گوارا ہی نہیں کرتی کہ اس کا دوست ایک بات کہہ دے اور وہ نہ ہو. یہ رب کی بلندی ہے, رب کی عظمت ہے, رب کا بڑاپن ہے کہ کوئی صاحب امر ہو جائے. آدمی کے بس کی بات نہیں ہے. یہ رب اپنی وزاداری, اپنی توازو, اپنی حیا کی وجہ سے اس کی بات کا مان رکھ لیتا ہے کہ میرے دوست نے مجھ پر بھروسہ کر کے یہ کہا ہے تو میں کر دوں, وہ کر دیتا ہے. رب تو اس کی بھی حیا کرتا ہے بہت, کہ اگر اس وہ آدمی جس کو رب دوست رکھتا ہے آگے اس کے دوست نے کچھ کہہ دیا تو اس کو بھی پورا کر دیتا ہے کہ میرے دوست کا دوست ہے. یہ ہے وزاداری, یہ ہے توازو. تو یہ صاحب امر اسی سے اس کو ڈیرائیو کیا گیا ہے کہ رب جو کرنا چاہتا ہے اس کو صرف سوچتا ہے, کہہ دیتا ہے, وہ ہو جاتا ہے. وہ امر الہی ہے. یہ دوسرا سوال, اس کا جواب تو میں اسی بات کے ضمن میں دے چکا کہ رب کی مغفرت کے بارے میں کچھ فرما دیجئے. رب معاف فرمانے والا ہے, بخش دینے والا ہے, اور اس کی جیسے میں نے ابھی عرض کیا کہ بہت بہت وزادار ہے, سب سے زیادہ وزادار ہے رب, سب سے زیادہ متوازو ہے رب تعالی, سب سے زیادہ حیا والا ہے رب. تو جب کوئی بندہ اس سے معافی مانگتا ہے, اس سے بخش دینے کی دعا کرتا ہے, رب تعالیٰ کسی سوالی کو خالی ہاتھ لوٹاتا نہیں, اس کے اس سوال کی شرم رکھتا ہے رب. माफ फरमा देता है, बख्श देता है। इनका अगला सवाल ये है कि रब ताला की बेनियाजी क्या है? रब ताला किसी चीज का मोहताज नहीं है। मोहताज क्यों नहीं? क्योंकि तमाम खजाने उसके हैं, ये कायनात उसकी है, वो मालिक कुल है। उसको किसी चीज की हाजत नहीं है। उसको ना किसी ने जन्म दिया है और ना किसी को उसने जन्म दिया है। वो इससे भी बेनियाज है। तो जो जात यक्ताओ लासानी है, वाहिदो यक्ता है, जिसको कुदरत है हर चीज पर, उसे किसी चीज की जरूरत नहीं। वह हर चीज से बेनियाज है, हत्ता कि हमारी इबादात से भी बेनियाज है। उसको हमारी इबादात की कोई जरूरत नहीं। ये तो इबादात अगर हम पर फर्ज हैं तो खुद हमारे ही लिए हैं, हमारे ही फायदे के लिए हैं, इसलिए कि इससे हासिल बहुत कुछ होता है। गालिबन यहीं किसी नशिस्त में इस मौजू पे हमने बात की थी बड़ी तफसील से। उसकी शान बेनियाजी यह है कि वो मुझ जैसे गुनाहगार को भी माफ करता रहता है, कभी गिरफ्त नहीं करता। उसकी शान बेनियाजी यह है कि वो मुझ जैसे खताकार की खताओं की वजह से कभी न मेरा रिस्क बंद करता है, न मेरी कोई और हाजात रोकता है। बेनियाज है इन चीजों से, उसे किसी चीज की ना जरूरत है, ना परवाह है किसी बात की, ना उसका कोई कुछ बिगाड़ सकता है। मलामत के हद तक सही है कि अपने आप बहुत मैला लगे और कभी लगे कि मैं ही वो खुश नसीब हूं और अल्लाह मुझसे मोहब्बत करता है। अगर आप किसी छोटे कमरे में के दरमियान खड़े हो जाएं और अपने आप को देखें तो लगेगा कि मेरा कद बहुत लंबा है, मुझ में और कमरे की वुसअत में कोई ज्यादा फर्क नहीं है। लेकिन वही इंसान अगर जाके क्रिकेट के मैदान के ऐन दरमियान में खड़ा होकर चारों तरफ नजर दौड़ाए तो उसे लगेगा कि मैं बड़ा छोटा हूं, हालांकि कद उसका उतना ही है जितना कमरे में खड़े हुए थे। और अगर वही शख्स सहराए आजम में चला जाए, सहारा में चला जाए और वहां सहरा के दरमियान में खड़ा होकर इर्द गिर्द अपने देखे तो उसको ये लगेगा कि वो रेत के जर्रे के बराबर है, बहुत छोटा है। जो जो इंसान में बुलंदी आती है उसके वो जीने चढ़ता जाता है, जो जो उसको इल्म हासिल होता है उसकी नजर में वुसत आती है, और जो जो नजर में वुसत आती है उसको अपना आप छोटा लगने लगता है, क्योंकि वो फिर अपनी जात को उस वुसत के तनाजुर में देखता है जो उसकी निगाह में पैदा हो गई है। اور یہ نگاہ کی وسعت صرف علم سے آئے گی. جب وہ علم کی گہرائیوں میں اترنے لگتا ہے تو اس کو اپنی خامیوں کا احساس ہونے لگتا ہے، اسے اپنی کمزوریوں کا احساس ہونے لگتا ہے کہ میں کتنا چھوٹا ہوں، میرے اندر کیا کیا خرابیاں ہیں. تو جب وہ علم میں ڈوبا رہتا ہے تو اس کو اپنی ذات بہت میلی لگتی ہے. تو وہ اپنے آپ کو ملامت کرتا رہتا ہے، وہ اپنے آپ کو یہ کہتا رہتا ہے کہ میں نے کیا کیا، اپنے آپ کو سنوار نہ سکا آج تک میں. تو یہ ملامت اسی درجے کی ہونی چاہیے. تو جب انسان صاحب علم کے مقام سے اور آگے جاتا ہے، صاحب کشف ہوتا ہے، تو وہ ہستیاں جو زمانے دنیا سے جا چکی ہیں ایک زمانہ پہلے، انتہائی بلند ہستیاں، تو ان سے ملاقاتوں کا سلسلہ شروع ہوتا ہے کشف میں. تو انسان کو اپنے اندر چھپی ہوئی گندگی کا احساس ہوتا ہے. تو وہ احساس اس کی زبان سے نکلواتا ہے کہ میں بہت گناہگار شخص ہوں، ملامت یہاں تک کی جائز ہے. وقت آج کا ختم ہو گیا، میں انشاءاللہ تعالی یہ آخری سوال ہی تھا، باقی سوالات کا جواب انشاءاللہ بشرط زندگی نیکسٹ اتوار پیش کروں گا آپ کی خدمت میں. اس وقت تک کے لیے اجازت دیجیے. السلام علیکم.